यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। मुलुकभर कोविड 19 को संक्रमण तीव्र रूपमा फैलिँदै विद्यार्थीको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै भोलिदेखि माघ 15 सम्म विद्यालय विदा दिने सरकारको निर्णय। राष्ट्रसभाको निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू। र अमेरिकाको न्यूयोर्क स्थित एक अपार्टमेन्टमा भएको आगलागीमा परि 9 बालबालिका सहित कम्तीमा 19 जनाको मृत्यु। अब समाचार विस्तारमा। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि आगामी माघ 15 गतेसम्म देशभरका सबै आधारभूत र माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपालमा पनि कोविड 19 को संक्रमण तीव्र रूपमा फैलिनुका साथै ओमिक्रोन भेरिएन्टको संक्रमण समेत पुष्टि भएका कारण वार्षिक विदामा मिलान गर्ने गरी माघ 15 गतेसम्म सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको जनाएको छ। का उक्त दिनहरूमा स्थानीय पालिका र विद्यालय संघको समन्वयमा 12 वर्षदेखि 17 वर्ष उमेर समूहका सबै विद्यार्थीलाई कोविड 19 विरूद्धको खोप समेत लगाउने मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित परीक्षाहरू भने स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्नुपर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो। भक्तपुर जिल्लामा विद्यालय जाने तथा 12 वर्षदेखि 18 वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरूद्धको खोप अभियान शुरू गरिएको छ। जिल्लाका 45,000 भन्दा बढ़ी बालबालिकालाई कोरोना विरूद्धको खोप लगाउने उद्देश्यसहित अभियान शुरू गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद मिजारले जानकारी दिनुभयो। कार्यालयले हिजोदेखि सूर्यविनायक र चाङ्गु नारायण नगरपालिकामा, आजदेखि मध्यपुर ठिमी नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। एक पालिकामा कम्तीमा 3 दिन खोप अभियान सञ्चालन गरिएको छ। भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ़ेसँगै त्यसको असर प्रदेश नम्बर 2 का जिल्लामा पनि देखिन थालेको स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढ़ेसँगै प्रदेश नम्बर 2 का जिल्लामा भारतसँग सीमा जोड़िएका नाकामा कड़ाई गरिएको छ। बाँकेको नेपालगंज स्थित जमुनाहा नाकामा भारतबाट आउने नेपालीहरूमा पनि दिनहुँ ठूलो संख्यामा कोरोना पुष्टि हुन थालेको छ। जमुनाहा नाकामा हिजो पनि एकै दिन 39 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार पनि एकै दिन 46 जनामा कोरोना पुष्टि भएको थियो। रूपन्देहीको सिद्धार्थ नगर नगरपालिका वडा नम्बर 1 बेलहिया सीमा नाकाको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्य कर्मीहरू मध्ये 4 जनालाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ लक्षण देखिएको छ। हेल्प डेस्कमा 12 जना कर्मचारी मध्ये 8 जना स्वास्थ्य कर्मी छन्, जसमध्ये 4 जना संक्रमित भएका बेलहिया हेल्थ डेस्कका डाक्टर अरूण खरेलले जानकारी दिनुभयो। बेलहियामा बिहानसम्म 110 जनाको परीक्षण गर्दा 13 जनामा कोविड पोजेटिभ देखिएको बेलहियाले जनाएको छ। पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमणको दर बढ़न थालेको छ। कोरोना संक्रमणबाट बच्नका लागि सरकारले निशुल्क खोप अभियान सञ्चालन गरिरहेको छ भने अभियान अन्तर्गत पाल्पामा लक्षित समूहमध्ये करिब 90% नागरिकले खोप लगाइसकेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा कोरोना विरूद्धको खोप कार्यक्रम सफल भएको छ। पाल्पामा पहिलो डोजको खोप लगाउनेको संख्या 90% पुगेको छ भने दोस्रो डोजको खोप लगाउनेको संख्या 80% पुगेको छ। त्यस्तै 18 वर्ष मुनि तथा 12 वर्ष माथिका बालबालिकामा 93% खोप लगाइसकेका छन्। कोरोना विरूद्धको दुवै डोजको खोप लगाउनु भएका सुमाधिका राजन थापा खोपकै कारण आफ्नो जीवन बचेको अनुभव सुनाउनुहुन्छ।
मैले पनि कोविडसँगको सामना गरे, धन्न खोप लगाएको रहेछु, सकभर खोप लाउ, स्वास्थ्य मापदण्ड अपनाऊ,
लुम्बिनी प्रदेशमै जिल्लाको खोपको कभरेज राम्रो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अहिले दैनिक निशुल्क खोप अभियान पाल्पा अस्पताल र रामपुर अस्पतालमा चलिरहेको छ। पाल्पा र रामपुर अस्पतालमा गरी दैनिक 100 हारहारीमा पहिलो तथा दोस्रो डोजको खोप लगाइरहेको छ। स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरी,
पहिलो मात्रा पनि लाउन पाउने भए दोस्रो मात्रा पनि लाउनलाई हामीले दुई ठाउँबाट व्यवस्था गरेको छौँ, रामपुर अस्पताल र पाल्पा अस्पताल। कुनै पनि बेला चाहिँ ओमिक्रोन त्यहाँ भित्रिन सक्ने भावनाले टेस्टको दायरा बढाउने हो।
पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या समेत बढ्दै गएको छ। संक्रमण दर बढ्दै जाँदा जिल्लाका सरकारवाला भने चिन्तित भएका छन्। पाल्पा अस्पतालका कर्मचारी तथा चिकित्सकमा संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द छन्। पाल्पामा केही प्रतिशत नागरिक खोप लगाउन छुटेको भए पनि छिट्टै सबैलाई खोप लगाएर 100% बनाउने लक्ष्य रहेको बताउनुहुन्छ पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त।
खोपको कभरेज उच्च नै छ, अझै करिब करिब 8-10% जति जनसंख्या छुटियो देखिन्छ। नेपाल सरकारले तोकेको समय भन्दा 3 महिना अगाडि नै हाम्रो यो लक्ष्य पुग्छ भन्ने हामीले अनुमान गरेका छौँ।
कोरोना विरुद्धको खोप लगाइसकेको भए पनि मास्क लगाउने, समय समयमा साबुन पानीले हात धुने तथा भीड़भाड़मा नजाने हो भने संक्रमण हुने सम्भावना कम हुने चिकित्सकहरूको सल्लाह भएकाले सोही अनुसार नियम पालना गर्ने हो भने आफू आफ्नो परिवार र समाजलाई समेत सुरक्षित राख्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ। माघ 12 गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचार संहिता लागू गरेको हो। आयोगले निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन सरकारवालाहरूलाई निर्देशन समेत दिएको छ। आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भए कानूनी कार्यवाही हुने बताएको छ। आचार संहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेद्वारलाई भोट माग्न पाइँदैन। आचार संहिता सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी, अर्धसरकारी र निजी संघ संस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढ़ी नाफामुखी हुने प्रवृत्ति त्याग्नु पर्ने बताउनु भएको छ। आज राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल सीबीफिनको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संकटका बेला बढ़ी नाफामुखी हुन नहुने बताउनु भएको हो। बैंक तथा वित्तीय संस्थाहरूले गरेको माग बमोजिम 30% करबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढ़ी नाफामुखी हुन नहुने बताउनुभयो। उहाँले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै संकटका बेला सरकार, निजी क्षेत्र लगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतले मुद्दाको पेशी व्यवस्थापन गर्न मंगिर 15 गतेदेखि लागू गरेको गोला प्रथा आगामी माघ 2 गतेदेखि जिल्ला र उच्च अदालतमा समेत लागू हुने भएको छ। जिल्ला र उच्च अदालतमा समेत गोला प्रथा लागू गरिएपछि अब तीनै तहका अदालतमा मुद्दाको पेशी व्यवस्थापन प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
सर्वोच्च अदालतको 70 वर्ष इतिहासमा पहिलो पटक अदालतहरूमा गोला प्रथाबाट इजलास गठन तथा पेशी व्यवस्थापन शुरू भएको छ। पेशी तोक्ने समयदेखि नै मुद्दामा चलखेल हुने गरेको भन्दै अदालतहरूमा मुद्दाको पेशी व्यवस्थापन स्वचालित प्रणालीबाट गरिनुपर्ने माग उठे पनि त्यसको अस्थायी विकल्पका रूपमा गोला प्रथा लागू गरिएको छ। कानून व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएशनले स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएको थियो। पछिल्लो समय सर्वोच्च अदालतकै न्यायाधीशहरूले समेत न्यायालय सुधारको माग राख्दै इजलास बहिष्कार गर्ने तहसम्म पुगेपछि अन्तत सर्वोच्च अदालतमा मंगिर 15 गतेदेखि गोला प्रथा लागू भयो। न्यायालयमा विकृति विसंगति बढ्नुको मुख्य कारण मध्ये पेशी व्यवस्थापन पनि एउटा प्रमुख कारण भएको भन्दै नेपाल बार एसोसिएशनले अन्य अदालतमा समेत लागू गर्न माग गरेपछि माघ 2 गतेदेखि जिल्ला र उच्च अदालतमा समेत गोला प्रथा लागू हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो।
माघ 2 गतेबाट गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन हुने गरी राजपत्रमा सूचना प्रकाशन भइसकेको अवस्था छ। उच्च अदालतहरूमा र जिल्ला अदालतहरूमा समेत गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनको कार्य प्रारम्भ हुन्छ।
जिल्ला र उच्च अदालतमा गोला प्रथाबाट पेशी व्यवस्थापन गर्न आवश्यक कानून परिमार्जन र निर्देशिका तयारी पछि प्राविधिक तयारी समेत पूरा गरिएको छ। जिल्ला तहमा भइरहेको तयारी बारे जानकारी दिनुहुँदै जिल्ला अदालत ललितपुरका श्रेष्ठदार विष्णु प्रसाद पाण्डे,
हामी तयारीको अवस्थामा छौ। गोला प्रणालीको माध्यमबाट पेशी व्यवस्थापन गर्नको निमित्त शाखा अधिकृतको नेतृत्वमा छुट्टै पेशी व्यवस्थापन शाखा गठन गरेका छौ। हामीले
अदालतमा पेशी व्यवस्थापन गोला प्रथाबाट हुन थालेपछि न्यायालयमा देखिएका विकृति विसंगति केही हदसम्म घट्ने अपेक्षा गरिएको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष चन्देश्वर श्रेष्ठले गोला प्रथा पूर्ण समाधान नभए पनि यो सकारात्मक रहेको बताउनुभयो।
यो स्वचालित पेशी तोक्ने व्यवस्था भयो भने न्यायाधीशले आफू खुसी गर्ने अथवा बिचौलिया न्यायाधीशका पुग्ने वातावरण रोकिन सक्दछ, त्यसले गर्दाखेरि सकारात्मक छ।
न्यायालय आफैले गठन गरेका समितिहरूले समेत अदालतमा विकृति विसंगति रहेको निष्कर्ष निकाल्दै विभिन्न सुझावहरू दिएका छन्। पछिल्लो समय न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायालयमा देखिएको विकृति हटाउन गोला प्रथा र स्वचालित प्रणालीबाट इजलास गठन र मुद्दाको पेशी व्यवस्थापन गर्न सुझाव दिएको थियो। यस सन्दर्भमा अदालतमा देखिएका समस्याको पूर्ण समाधान गोला प्रथा नै नभए पनि केही हदसम्म प्रभावकारी हुने अपेक्षा गरिएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई प्रदेश 2 सरकारले जनही 3,00,000 रूपियाँ उपलब्ध गराउने भएको छ। प्रदेश नम्बर 2 सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहले मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई प्रदेश सरकारले 3,00,000 रूपियाँ उपलब्ध गराउने कुरा बताउनु भएको हो। नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आज आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले आगामी माघ 5 गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारको आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यले यो रकम उपलब्ध गराउन लागेको बताउनुभयो। यसै गरी उहाँले घाइतेको अवस्था हेरी 25,000 देखि 3,00,000 रूपियाँसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको पनि जानकारी दिनुभयो। मधेस आन्दोलनमा 57 जना शहीद भएका थिए। डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका वडा नम्बर 4 र 6 राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ। हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छाडेका कारण नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि अग्रपंक्तिमा रहेर काम गर्ने समूहलाई प्राथमिकताका आधारमा कोरोना विरूद्ध खोपको बुस्टर डोज लगाउन थालिएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने अग्रपंक्तिका कामदार र 60 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन प्राथमिकता दिने जनाइएको छ। खोपले ओमिक्रोनबाट सुरक्षित राख्न मद्दत पुगेको विभिन्न देशमा गरिएको प्रारम्भिक अध्ययनले पनि देखाएको छ। अमेरिकाको न्यूयोर्क शहर स्थित एक अपार्टमेन्टमा भएको आगलागीमा परिकम्तीमा 19 जनाको मृत्यु भएको छ। आगलागीमा परेर 19 जनाको मृत्यु भएको र त्यसमध्ये 9 जना बालबालिका रहेका न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो। आगलागीमा परी अन्य 32 जना गम्भीर घाइते भएका र उनीहरूलाई अस्पताल भर्ना गरिएको संचार माध्यमहरूले जनाएका छन्। न्यूयोर्कको बोंग्स अपार्टमेन्टको 2रो र 3रो तल्लामा भएको आगलागी 30 वर्ष यताकै सबैभन्दा भीषण भएको स्थानीयले बताएका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ भने विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। काजाकिस्तानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा 164 जनाको ज्यान गएको पछिल्लो तथ्याङ्क सार्वजनिक भएको छ। प्रदर्शनका क्रममा अहिलेसम्म 6,000 मानिस पक्राउ परेका र तीमध्ये केही विदेशी नागरिक पनि रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इन्धनको मूल्यमा भएको वृद्धिलाई लिएर शुरू भएको प्रदर्शनले राजनीतिक रूप लिएको विरोध प्रदर्शनले सरकारको राजीनामा माग गर्दै आएको छ भने सरकारले देशमा शान्ति सुरक्षा कायम राख्न रूसका सैनिक परिचालन सहित संकटकालको घोषणा गरेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकभर कोविड 19 संक्रमण तीव्र रूपमा फैलिँदै विद्यार्थीको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै भोलिदेखि माघ 15 विद्यालय विदा दिने सरकारको निर्णय। राष्ट्रसभाको निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू र अमेरिकाको न्यूयोर्क स्थित एक अपार्टमेन्टमा भएको आगलागीमा परि 9 बालबालिका सहित कम्तीमा 19 जनाको मृत्यु। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।